नमस्कार, कार्यक्रम पानी र सरसफाईको 208 अंकमा तपाईलाई स्वागत छ। कार्यक्रम पानी र सरसफाई खाने पानी, सरसफाई र स्वच्छता सम्बन्धी रेडियो पत्रिका हो। यो कार्यक्रम सुरक्षित खाने पानीको प्रयोग र स्वस्थकर आनी बानीको माध्यमबाट स्वस्थ जीवनयापन गर्न प्रेरित गराउने उद्देश्यले तयार पारिएको हो। हरेक बिहिबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, मोबाइल एप्लिकेशन र उज्यालो .com यो कार्यक्रम एकैसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम पानी र सरसफाईमा आज हामी बाढ़ी तथा डुबान प्रभावित क्षेत्रमा खटिएका इन्जिनियरको टोली के गरिरहेको छ, टोलीका सदस्य मध्येका एक रमेश सुवेदीसँग गरिएको कुराकानी,
डुबान क्षेत्रहरूको यो खानेपानीको जुन डुबानको स्थिति र क्वालिटीको अवस्था कस्तो छ त्यो बारेमा चाहिँ हामी जानकारी लिन्छौँ।
बाढ़ी तथा डुबानबाट बाराको खानेपानी तथा सरसफाईमा पुगेको क्षति र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले स्वच्छ र सुरक्षित खानेपानी आपूर्तिका लागि गरिरहेको प्रयासका बारेमा डिभिजन प्रमुख सन्तोष श्रेष्ठसँग गरिएको कुराकानी।
तत्काललाई मात्र अलिकति आंशिक रूपमा पानी सञ्चालन गर्ने हिसाबले हामीले पाइदिरहेछौं।
सुरुमा सुनौ सरसफाई गीत। यसलाई हामीले खानेपानी तथा ढलनिकास विभागद्वारा संकलित खानेपानी तथा सरसफाई गीत संग्रहबाट लिएका छौं।
के गर्नु भएको छ बहिनी, आज त के देख्नु पर्यो यस्तो? चर्पी पनि बनाकी रहेछौ, सफा पनि गर्दै रहेछौ, होइन हो? पश्चिमतिरबाट घाम झुल्केको त होइन?
यति साह्रो त नभन न हो शैला दाई, मैले पनि त धेरै कुरा बुझिसके नि, तिमीले जस्तै गर्न लाएको के?
त्यही त, यस्तै धेरै परिवर्तन आउँछ भनेर सोचेकै थिइन।
हेर साइला दाई, यो चर्पीले त कमालै गर्यो बा, अस्ति ज्वाइनारायण आउनु भएको थियो, साह्रै सजिलो भयो बा, हरायो अब त 3 रातको बिरलो पनि, अहिले त हामी साह्रै ढुक्क छौ।
दस दिन अघि देशको तराई भेगमा आएको बाढ़ी तथा डुबानका कारण देशभर 130 जना भन्दा बढ़ीले ज्यान गुमाए। थुप्रै पशुपंक्षी पनि मरे। मरेका पशुपंक्षीको उचित व्यवस्थापन नहुँदा र स्वच्छ खानेपानीको अभावमा खानेपानीजन्य रोगहरू फैलिन सक्ने जोखिम बढ़ेकाले खानेपानी तथा सरसफाई क्षेत्रमा कार्यरत संघ संस्थाले सुरक्षित खानेपानीको लागि विभिन्न उपायहरू अपनाइरहेका छन्। बाढ़ी प्रभावित जिल्लामा वास क्लस्टरले खानेपानी तथा सरसफाई सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिरहेको छ। सरकारले पनि प्रभावित जिल्लामा एक एकजना इन्जिनियरको प्रतिनिधित्व हुने गरी 17 जना इन्जिनियरको टोली खटाएको छ। खानेपानी तथा ढलनिकास विभाग मार्फत खटिएका ती इन्जिनियर के गरिरहेका छन् त? हामीले टोलीमा खटिएका इन्जिनियर मध्येका एक रमेश सुवेदीसँग कुराकानी गरेका छौं। उहाँ खानेपानी तथा ढलनिकास विभागको खानेपानी गुणस्तर शाखामा कार्यरत हुनुहुन्छ।
काठमाडौँबाट 17 जनाको इन्जिनियरहरूको टोली डुबान क्षेत्रमा जानुभयो भन्ने हामीले सुनेका हौं। टोलीका एकजना सदस्य तपाईँ पनि हुनुहुन्छ, के गरिरहनु भएको छ यहाँहरू यति बेला?
डुबान भयो तराईतिर हाम्रो, यो त्यो डुबानले गर्दाखेरि तराईमा विशेष गरी ट्युबवेलहरू र डगवेल भन्छ जुन इनार, त्योबाट पानी जनताले युज गर्छन् र त्यो यसो डुबान हुँदाखेरि विभिन्न खालको चाहिँ जैविक प्रदूषण हुन्छ। त्यो जैविक प्रदूषण भइसकेपछि त्यो इनारहरूलाई कसरी सफा गर्ने अनि त्यसमा भएको चाहिँ फोहोर पानीहरूलाई कसरी बाहिर निकाल्ने र त्यसलाई चाहिँ कसरी निर्माली गर्न जाने क्लोरिनहरू प्रयोग गरेर, यो बारेमा हामीले चाहिँ यहाँसँग जस्तो अब खानेपानीसँग सम्बन्धित खानेपानी डिभिजन कार्यालयका टेक्निसियनहरू, इन्जिनियर साहबहरू लगायत अन्य टेक्निसियनहरू र सरकारवालाहरूलाई चाहिँ हामी ओरिएन्टेसन दिन्छौँ, 1-2 घन्टा ओरिएन्टेसन, त्यसपछि उहाँहरूलाई चाहिँ प्र्याक्टिकल गरेर देखाउँछौँ र डुबान क्षेत्रहरूको यो खानेपानीको जुन डुबानको स्थिति र क्वालिटीको अवस्था कस्तो छ त्यो बारेमा चाहिँ हामी जानकारी दिन्छौँ।
अहिलेसम्म कतिवटा खानेपानीको त्यस्तो गुणस्तर मापन गर्नुभयो र कतिवटा डिभिजन कार्यालयहरूमा पुगेर यहाँहरूले जुन प्रदूषण भएको खानेपानीको शुद्धिकरण गर्ने, त्यसै गरी ट्युबवेल सफा गर्ने, इनार सफा गर्ने, त्यस प्रकारका कामहरू गर्नुभयो?
त्यसमा खास गरी अब म चाहिँ अहिले हिजो मैले चाहिँ अब म आउने भन्दा पनि विशेष गरी यो इमर्जेन्सीमा प्रयोग हुने पियुसहरू भयो, त्यसपछि अब साबुनहरू, एक्वाट्रापहरू, ब्लिचिङ पाउडरहरू विभागबाट चाहिँ ल्याएर एउटा चाहिँ यो बर्दिवासमा 3-4 जिल्लाको लागि बर्दिवासमा खानेपानी डिभिजनमा चाहिँ त्यहाँ सामानहरू छोडिदिने र यो पूर्वतिरको लागि इटहरीमा जहाँ हाम्रो ल्याब पनि छ त्यहाँ छोडिदिने काम चाहिँ भयो र विशेष गरी इटहरीमा चाहिँ हिजो सरकारवालाहरूको एउटा चाहिँ ओरिएन्टेसन भएको थियो, त्यसमा चाहिँ म अब्जर्भ मात्रै गरेँ, अर्को साथी हुनुहुन्थ्यो त्यहाँ र उहाँ चाहिँ भयो र आज चाहिँ यो झापामा झापा डिभिजन कार्यालयमा हाम्रो साथीहरूलाई चाहिँ ओरिएन्टेसन भर्खरै समाप्त भएको छ र यहाँ दिशाको नेतृत्वमा हामी चाहिँ अहिले फिल्डमा अवस्था कस्तो छ भनेर हामी जाँदैछौँ र विशेष गरी यहाँबाट सामान्य रूपमा बुझ्दाखेरि झापामा त्यति डुबान भएर ट्युबवेलहरू डुबान भएको त्यस्तो समस्या छैन भन्ने बुझिएको छ र एफेक्टेड एरियामा चाहिँ हामीले खानेपानी गुणस्तर शाखाबाट एउटा हामीसँग वाटर एम्बुलेन्स छ र त्यो सँगसँगै 2 जना केमिस्टहरू चाहिँ त्यहाँ परिचालित हुनुभएको छ 1 हप्ता अगाडिदेखि र उहाँहरूसित प्रत्यक्ष सम्पर्कमा हुँदाखेरि लगभग उहाँहरूले जनकपुर, सप्तरी, बारा, पर्सा, रौतहटका विभिन्न एफेक्टेड एरियाहरूमा उहाँहरूले चाहिँ पानी परीक्षण गर्नुभएको छ र परीक्षण गरिसकेपछि ब्याक्टेरियाहरू भेटिएको, इकोली भेटिएको ठाउँमा जुन हामी दिशामा भएको ब्याक्टेरिया इकोली भन्छौँ जुन हाम्रो पानीजन्य रोगहरूको लागि खतरनाक हुन्छ र त्यो चिजहरू भेटिएको छ कि छैन अब्जर्भ गर्नुभएको छ र त्यो यदि भेटिएकोमा चाहिँ त्यसलाई चाहिँ निर्मलीकरण गर्न कस्तो पानी प्रयोग गर्ने घरेसी लेभलमा त्यो चाहिँ उहाँहरूले जानकारी गराइरहनु भएको छ। मैले उहाँसँग प्रत्यक्ष फोन गरेर जानकारी लिएको अनुसार खासै हाम्रो अहिलेसम्म त्यस्तो भयावह अवस्थामा त्यो कन्टामिनेटेड भएको, प्रदूषित भएको चाहिँ पाइएको छैन।
यसरी केन्द्रबाट खटिने प्राविधिकहरूको टोली जिल्ला जिल्लामा पुगेर त्यहाँका खानेपानी डिभिजन कार्यालयका प्रमुख, इन्जिनियर तथा अन्य प्राविधिकहरूसँग बसेर सरसल्लाह गर्दा त्यहाँका प्रभावित क्षेत्रका बासिन्दालाई चाहिँ कस्तो फाइदा पुग्दो रहेछ?
यसमा चाहिँ वास्तवमा भन्नुहुन्छ भने जस्तो हामीले यो हामी अहिले विभिन्न क्लोरिन जुन क्लोरिन चाहिँ हाम्रो जुन पानीलाई निर्मलीकरण गर्नको लागि साथसाथै यो अब हामीले घरेसी विधि जुन 4 विधि छ हामीले पानीलाई शुद्धिकरण गर्न, एउटा क्लोरिन हो, एउटा फिल्टर गर्ने, एउटा सोलिस गर्ने, एउटा पानी उमाल्ने, त्यो मध्ये एफेक्टेडको लागि जस्तो उमाल्ने सम्भावना नहुनसक्छ, सोरिस गर्ने पनि नहुनसक्छ, यस्तो इमर्जेन्सीको बेला सबभन्दा जरुरी भनेको क्लोरिन हो। यो विभिन्न फर्ममा हुन्छ, झोलमा पनि हुन्छ, त्यसपछि यो पाउडरमा पनि हुन्छ, त्यसपछि यसलाई चाहिँ अब ट्याब्लेटमा पनि हुन्छ, यसलाई चाहिँ कसरी प्रयोग गर्ने भन्ने अलिकति भ्रम हुन्छ यो यस्तो बेलामा, र निश्चित रूपमा कति पानीलाई चाहिँ निर्वलीकरण गर्न कति चाहिन्छ भन्ने यो ग्रासरुट लेभलमा, तल्लो यो प्राविधिक लेभलमा, तल्लो लेभलमा र गाउँ गाउँमा समेत उहाँहरूले चाहिँ यसलाई चाहिँ एकदम एकदम आवश्यक, यो जरुरी, यो इमर्जेन्सीमा एकदम काम लाग्ने यस्ता व्यावहारिक ज्ञानहरू चाहिँ एकदम जरुरी हुन्छ भन्ने महसुस गरेको मैले पाएको छु।
स्थानीय स्तरमा जो प्रभावित छन् उनीहरूको चासो चाहिँ कस्तो रहेको पाइयो यहाँहरू पुग्दा?
वास्तवमा मैले अहिले अब फिल्डमा अरू साथीहरू जुन जानुभएको छ उहाँहरूको गर्दाखेरि उहाँहरूले चाहिँ अब यो जुन चाहिँ उहाँहरू अवेर हुनुहुन्छ, अवेर भइरहेको जस्तो लाग्छ, किनभने वास क्लस्टरले पनि ठाउँ ठाउँमा गएर काम गरिरहेको छ र यो डुबान हुँदाखेरि जुन जैविक प्रदूषण हुन्छ त्यसले चाहिँ महामारीको रूप लिन्छ, त्योबाट चाहिँ हामी सचेत हुनुपर्छ भन्ने उहाँहरूलाई यो विभिन्न कारणले जस्तो अब पत्र पत्रिका, रेडियो अनि यो विज्ञापनहरू पनि भइरहेको छ, हामीले चाहिँ पम्पलेटहरू पनि बाँडिरहेका छौँ घरियासी लेभलमा कसरी शुद्धिकरण गर्ने, त्यो नभए महामारी फैलिन्छ भन्ने भएको हुनाले उहाँहरूले यसबाट चाहिँ ज्ञान लिनुभएको छ र उहाँहरू चाहिँ अब खुसी हुनुभएको छ यो पानीको गुणस्तर सम्बन्धी जस्तो मैले पाएको छु।
अब डुबान भएको लगभग 8-9 दिन भइसक्यो र यहाँहरूको टोली पनि त्यस प्रभावित क्षेत्रमा खटिरहनु भएको छ, अब यस पछाडिको दिनमा चाहिँ के आवश्यकता देख्नुहुन्छ त्यहाँका खानेपानी डिभिजन कार्यालयहरूको, प्राविधिकहरूको भूमिका, अनि त्यसै गरी खानेपानी तथा उपभोक्ता समितिहरू छन् ती समितिहरूको भूमिका के देख्नुहुन्छ? अब
विशेष गरी अब लगभग अब यो धेरै जसो ठाउँमा डुबेको पानीको सतह कम भइरहेको छ, त्यसलाई चाहिँ अब सबैले अब यो चाहिँ जस्तो हामीले डिभिजनमा साथीहरूलाई सामान्य अब फर्काउनको लागि सामान्य रूपमा हाम्रो चाहिँ पोइन्ट अफ युज भन्छौँ हामीले, जस्तो के अरे इनारहरू, त्यसपछि हाम्रो चाहिँ ट्युबवेलहरू, त्यसलाई चाहिँ सामान्य रूपमा पहिलेकै अवस्थामा फर्काउनको लागि चारवटा चरण, विशेष गरी चारवटा चरण गर्नुपर्छ। पहिले चाहिँ त्यसको डाटाहरू सञ्चालन गर्ने, त्यसपछि त्यसको क्षति के भएको छ त्यसको मर्मत गर्ने, त्यसपछि पानीलाई चाहिँ निर्मलीकरण गर्ने र त्यो पानीलाई चाहिँ त्यो फोहोर भएको पानीलाई फाल्ने र त्यो पानी चाहिँ अब पिउनको लागि प्रयोग भएको छ कि छैन भन्ने कुराहरू चेक गर्नको लागि यो सबैको चाहिन्छ। यसमा चाहिँ अब खानेपानी डिभिजन, उपभोक्ता समिति, डिओआरसिसी, वास क्लस्टर यसमा चाहिँ अब लाग्नुपर्छ जस्तो मलाई लाग्छ।
प्रभावित क्षेत्रमा गर्नुभएको भ्रमण पक्कै पनि एक हिसाबले अनुगमन पनि हो। अनुगमन पछाडि केन्द्रमा फर्किसकेपछि खानेपानी तथा ढलनिकास विभाग, खानेपानी तथा सरसफाई मन्त्रालय, यी निकायहरूलाई दिने सल्लाह चाहिँ के हुन्छ?
यसमा चाहिँ अब वास्तवमा अब लगभग अब 17 साथीहरू जानुभएको छ, मेरो विचारमा चाहिँ सप्तरी, रौतहट, अन्य यिनीहरू चाहिँ बढी एफेक्टेड छ, उहाँहरूले चाहिँ त्यहाँको के लिनुहुन्छ र हामी यो झापा चाहिँ संयोगले चाहिँ धेरै डुबानमा नपरेको जस्तो रहेछ, यो साथीहरूसित छलफल गर्दाखेरि पनि यहाँ चाहिँ त्यति छैन भन्नुभएको थियो, तर अब यो प्रकोप हो, यो कुनै बेला पनि हुनसक्छ र हामीले यहाँ यसको ज्ञान लियौँ भने खानेपानीमा सरसफाइमा काम गर्ने मान्छेहरूले पानीको गुणस्तरको लागि चाहिँ हामी जहिले पनि तयार हुनुपर्छ र भोलि अन्य ठाउँमा पनि जानुपर्छ, यताको मान्छे उता पनि जानुपर्छ भन्ने यहाँ छ र विशेष गरी अब यहाँबाट देखेको कुराहरू पानीको गुणस्तर कस्तो छ भन्ने कुरा हाम्रो केमिस्ट साथीहरू हुनुहुन्छ उहाँहरूले चाहिँ त्यहाँ रिपोर्ट पेस गर्नुहोला, हामीले अब देखेको डुबान भएको एरियाको पानी कस्तो छ, उहाँहरूको चाहिँ समस्या के छ भन्ने बारेमा चाहिँ हामी रिपोर्टिङ गर्छौँ।
उहाँ हुनुहुन्थ्यो बाढी प्रभावित क्षेत्रमा खटिएका खानेपानी तथा ढलनिकास विभागको खानेपानी गुणस्तर शाखामा कार्यरत इन्जिनियर रमेश सुवेदी। उहाँका अनुसार प्रभावित जिल्लामा खटिएका इन्जिनियरले खानेपानीको गुणस्तर परीक्षण, खानेपानी शुद्धिकरण गर्ने तरिका, ट्युबवेल र इनार सफाई गर्ने तरिका लगायत विषयमा प्रशिक्षण दिइरहेका छन्। बाढी प्रभावित जिल्लामा खानेपानी परीक्षणका लागि घुम्ती टोली समेत खटिएकाले पानीको गुणस्तरमा शंका लागेमा टोलीलाई परीक्षण गर्न दिई पिउने पानीको गुणस्तर सुनिश्चित गर्न सकिनेछ।
सुरक्षित पानी मात्र पिऊ है भन्छिन् मारे, झाडा पखालाबाट बच्न सुरक्षित पानी मात्र पिऊ है, झाडा पखालाबाट बच्न सुरक्षित पानी मात्र पिऊ है, उमालेको पानी सुरक्षित हुन्छ है भन्छिन् मारे, फिल्टर गरेनी सोडस गरेनी
छानेर फिल्टर वा सोडिस गरेर वा पियुस हालेर पानी सुरक्षित गरौं। शुद्धिकरण गरेर सफा भाँडोमा राखेको पानी पी झाडा पखालाबाट बचौं।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
तपाईं अहिले कार्यक्रम पानी र सरसफाई सुनिरहनु भएको छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुनिरहनु भएको छ। बाढ़ी तथा डुबानबाट बाराको खानेपानी तथा सरसफाईमा पुगेको क्षति र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले स्वच्छ र सुरक्षित खानेपानी आपूर्तिका लागि गरिरहेको प्रयासका बारेमा डिभिजन प्रमुख सन्तोष श्रेष्ठसँग गरिएको कुराकानी बाँकी नै छ। कार्यक्रममा अहिले भने सुनौ एउटा सरसफाई गीत। यसलाई हामीले खानेपानी तथा ढलनिकास विभागद्वारा संकलित खानेपानी तथा सरसफाई गीत संग्रहबाट लिएका छौं।
सुध्रिएन मान्छेको चाला, दिसाना खाइलाग्दैन पखाला, गाउँघरमा फैल्यो पखाला। सरसफाइमा ध्यान दिनु, फोहोर नगरिनु, ए हजुर गर्दै जन्जाल। मान्छेको चाला, दिसाना खाइलाग्दैन पखाला, गाउँघरमा फैल्यो पखाला। सफाइमा ध्यान दिनु, फोहोर नगर्नु, हजुर व्यर्थै जन्जाला। सफाइमा ध्यान दिनु, फोहोर नगर्नु, हजुर व्यर्थै जन्जाला।
Thank you.
तपाई अहिले कार्यक्रम पानी र सरसफाई सुनिरहनु भएको छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुनिरहनु भएको छ। अब कुरा गरौं बाह्र जिल्लाको। झापा, मोरङ, सप्तरी, सुनसरी, महोत्तरी, सर्लाही, रौतहट जस्तै बाह्र जिल्ला पनि बाढ़ी प्रभावित जिल्ला हो। हामीले बाढ़ीले बाह्रको खानेपानी र सरसफाईमा पुर्याएको क्षतिका विषयमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाह्रका प्रमुख सन्तोष श्रेष्ठसँग कुराकानी गरेका छौं।
बाढ़ी तथा डुबान पछिको बाह्रको खानेपानीको अवस्था कस्तो छ?
कस्तो छ भने अब उत्तरी बेल्टमा चाहिँ हाम्रो यो पाइप सिस्टममा चाहिँ खानेपानीमा धेरै क्षति भएको छ भने पश्चिमतिर चाहिँ यो चापाकल भएको योजनाहरूमा चाहिँ फेरि हाम्रो डुबानमा परेको गरेर त्यहाँ हामीले ठिक पनि गरिरहेको छौँ। त्यो अवस्था छ।
जस्तो उत्तरतिर चाहिँ पाइपलाइनतिर क्षति पुग्यो भन्नुभयो, कुन कुन खाने पानी आयोजनामा के कति क्षति पुग्यो त्यो विवरण आइसक्यो?
हामीले अहिलेसम्मको चाहिँ हामीले कस्तो भने हामीले जुन बेलामा बाढी आएर त्यही बेलादेखि हामीले सबै हाम्रो यहाँको स्टाफहरूलाई मोबिलाइज गरेर उहाँहरूलाई फोन गर्न लगाएर यहाँबाट डाटा ल्याउने कामहरू गरिरहेको छौँ। अब अहिलेसम्म लगभग हाम्रो 12 योजनाहरूमा चाहिँ हामीले विभिन्न विशेष गरेर अम्लेगञ्ज खानेपानी योजनातिर भयो, त्यस्तै निजगढतिर भयो, अनि त्यस्तै भरतगञ्ज खानेपानीतिर यो एरियामा चाहिँ अलिकति क्षति भएको छ। कहीँ ठाउँमा पाइप गएको छ, कुनै ठाउँमा चाहिँ अब इन्केकै चाहिँ पुगिरहेको छ। अब अस्ति भर्खर हामीले हाम्रो क्षेत्रीय दायित्व सबै आउनुभएको थियो, उहाँ र म चाहिँ आफै अम्लेगञ्जमा गयौँ, त्यहाँको मुहानहरू चाहिँ पुरा पुगिरहेको छ। त्यो अवस्था छ भनेपछि त्यही अब अलिकति उत्तरी बेल्टमा चाहिँ 12 योजनाहरूको हामी क्षतिको विवरण आइसकेको छ र त्यसको हामीले इस्टिमेट गरेर त्यसको हामी त्यो सम्बन्धित हाम्रो माथि विभागमा पनि हामी पठाइसकेको छौँ बजेटको लागि।
डुबान तथा बाढीबाट क्षति पुगेका ती खानेपानी आयोजनाबाट अहिले खानेपानी आंशिक रूपमा प्रदान गरिरहेको छ कि खानेपानी सेवा पूर्ण रूपमा बन्द छ?
होइन, कस्तो छ भने अब त्यहाँ हामीले चाहिँ आंशिक रूपमा चाहिँ सञ्चालन गर्ने हिसाबले हामी काम गरिरहेछौँ। जस्तो कि उदाहरणको लागि हामीले अब अस्ति भर्खर हामीले लालमा चाहिँ हामीले त्यहाँको पानीले त्यहाँ क्षति गरेर बारीले क्षति गरेर त्यहाँको पाइपहरू दिनु पऱ्यो भनेपछि हामीले तुरन्तै हाम्रो म्यान पावर मोबिलाइज गरेर के कति हाम्रो पाइपको क्षति भएको छ। हामीले कस्तो भने अहिले तत्काललाई मात्र अलिकति आंशिक रूपमा पानी सञ्चालन गर्ने हिसाबले हामीले पाइप दिइरहेछौँ। अब अरू हामीले दिन सक्ने हामी त्यहाँ बजेटको लागि माग गरेछौँ। त्यहाँबाट त्यो निकासा भएपछि अरू चाहिँ क्षतिको अरू कामहरू चाहिँ दीर्घकालीन कामहरू हामी गर्छौँ। त्यस्तै अम्लेगञ्जमा पनि हामीले त्यो पाइपहरूको चाहिँ हामीले दिने कामहरू पनि गऱ्यौँ र अरू कामहरूको लागि हामीले पछि क्रमशः हुने कामहरू पनि हुँदै गर्छौँ।
यी बाहेक दक्षिणी भेगमा चाहिँ ट्युबवेलहरूमा क्षति पुग्यो, त्यहाँको पानीको गुणस्तर परीक्षण गरिरहेका छौँ भन्नुभयो यहाँले। दक्षिणतिरका त्यस्ता ट्युबवेल चाहिँ कति क्षति पुगे, कति चाहिँ पुरै नयाँ बनाउनु पर्ने गरी क्षति पुगे, कति चाहिँ आंशिक क्षति भयो, त्यस्तो एकिन विवरण आइसक्यो?
विवरण ल्याउने कामहरू गरिरहेको छ हामीले। जस्तो कि जुन हाम्रो बारी आएदेखि नै हामीले हाम्रै स्टाफहरूलाई मोबिलाइज गरेर वास क्लस्टरलाई हामीले मोबिलाइज गरेर डाटा ल्याउने कामहरू गरिरहेछौँ। अब अहिलेसम्म कस्तो छ भने त्यहाँ ट्युबवेलभन्दा पनि घरहरू बढी प्रभावित भएको छ। त्यस्तै आएर लगभग अहिले हाम्रो 1037 घर चाहिँ पूर्ण रूपमा क्षति छ भने 650 घर चाहिँ आंशिक रूपमा क्षति भएको छ। त्यस्तै अब बाढी प्रभावित क्षेत्र भनेको तपाईँको त्यो घरहरू चाहिँ 2244 छ। अनि हामीले कस्तो कस्तो भने अहिले के गरेको छ भने जुन ट्युबवेलहरू पुरा डुबान गऱ्यो तिनीहरूलाई हामीले डिसइन्फेक्सन गर्ने कामहरू चाहिँ हामीले गरेका छौँ, ब्लिचिङ पाउडरहरू युज गरेर। त्यो चाहिँ हामीले अब हाम्रो खानेपानीकै हाम्रो स्टाफहरूलाई मोबिलाइज पनि गरेका छौँ। अब आज हामीले यो विषयमा अझ हामीले बृहत्पूर्व जिल्लाभरि गर्ने हिसाबले आज हामीले रेड क्रसमा यो छलफल गर्ने कार्यक्रम पनि हामीले राखेका छौँ। त्यो चाहिँ हामीले गरिरहेको छौँ र अरू जिल्लाको तुलनामा चाहिँ त्यस्तो ठुलो चाहिँ क्षति भएको छैन। तर पनि हामीले केही स्टकहरू हामीले ह्यान्ड पाइपहरू पनि राखेका छौँ, त्यसो अब चापाकलहरू राखेका छौँ। त्यस्तो अब कुनै ठाउँमा पूर्ण रूपमा क्षति भएपछि हामी तुरन्तै अर्को व्यवस्था गर्ने निर्णय राखेका छौँ।
आर्थिक रूपमा भन्नुपर्दा चाहिँ त्यहाँको खानेपानी तथा सरसफाईको क्षेत्रमा गरी कति जति क्षति पुगेको अनुमान गर्नुभएको छ?
अब सरसफाई भन्दाखेरि पनि सरसफाईमा त कस्तो भएको छ हामी अब जुन अब विगतमा ओरिएफ कार्यक्रममा लागिरहेछौँ। हाम्रो यहाँ अब यो 12 जिल्ला चाहिँ अब नेपालकै सरसफाईमा अलि कभरेज कम भएको जिल्लामा पर्छ। अब यहाँ 65% हाम्रो कभरेज भएको थियो भने अब अहिलेको जुन बारीले गर्दाखेरि लगभग अहिले हामीले डाटा लिँदाखेरि लगभग हाम्रो 30% जति टोयलेटहरू क्षति भएको छ। त्यो चाहिँ हिसाब गरेर भन्नुहोस् न, कतिले चाहिँ अब ऋणमै लिएर चाहिँ टोयलेट बनाएको छ भनेर, कोही अब 10,000 ऋण लिएर टोयलेट बनाएको छ भनेर त्यो अवस्थामा आइरहेको छ भने उनीहरूलाई कसरी एडजस्ट गर्ने? त्यो चाहिँ क्षति राखिदिनु हामी अझ त्यो हामीको चाहिँ त्यो हिसाब गर्नु क्यालकुलेसन गर्नु बाँकी नै छ। तर अब हामीले यो खानेपानीको जुन हामीले अघि भन्यो नि यो उत्तरी बेल्टमा चाहिँ 12 योजनाको क्षति भएछ, त्यसको इस्टिमेट गर्दाखेरि हाम्रो लगभग 1,56,00,000 इस्टिमेट हामी तयार गरेछौँ। त्यो चाहिँ हामीले माथि पठाइसकेको गरिरहेका छौँ र त्यसबाहेक अर्को हामीले अब यो अझ यो तथ्याङ्कहरू आउनको क्रम बाँकी पनि छ अब कस्तो छ भने पछि कति चाहिँ कतिलाई चाहिँ योजनाहरूलाई थाहा हुन्छ समितिहरूलाई थाहा हुँदैन कुन निकायमा गर्ने यो भन्ने भनेर पछि पछि उनीहरूले हामीले ल्याइदिएको हुन्छ त्यो डाटाहरू त्यो डाटाहरू ल्याएपछि अझ अरू हामीले त एक्चुअल डाटाहरू फिगर चाहिँ क्षतिको विवरणहरू पछि आउँछ पछि
र केन्द्रबाट खानेपानी तथा ढल निकास विभागबाटै इन्जिनियरको एउटा टोली पनि खटिएको थियो प्रभावित जिल्लामा त्यहाँ आइपुग्यो
आइपुग्यो आज आइपुग्नु भएको छ उहाँहरू होइन हिजो पनि चाहिँ अरू एउटा पानी टेस्ट गर्ने चाहिँ एउटा मोबाइल टोली नै आउनुभएको थियो उहाँलाई पनि हामीले तिनवटा गाविसमा हामीले परिचालन गऱ्यौँ त्यसपछि उहाँहरू जानुभयो उहाँहरू पानीको स्याम्पल लिएर जानुभएको छ हामीले जुन अब जुन जुन ठाउँको ट्युबवेलहरू बिगार्न परेको छ त्यसको चाहिँ स्याम्पलहरू लिएर उहाँहरू जानुभएको छ अब त्यसको रिपोर्ट चाहिँ उहाँहरूले हामीले पछि पठाउनुहुन्छ त्यसपछि हामीले त्यो पानी कस्तो छ भनेर हामीलाई थाहा हुन्छ अझै पनि हाम्रो इन्जिनियर साथीहरू आउनुभयो अनि यहाँ के कति कस्तो सहयोग गर्नुपर्छ भनेर उहाँले चाहिँ के सामानहरू पनि ब्लिचिङ पाउडरहरू भयो अखुवाको त ट्याबहरू भयो त्यस्तै पिसहरू उहाँहरूले ल्याइदिनु भएको छ अनि उहाँहरूले चाहिँ त्यही हामी विषयमा हामी छलफल गरेर के कस्तो गर्न सकिन्छ भनेको उहाँले हेरेर यहाँको अवस्था सन्तोषजनक त्यस्तो चाहिँ अन्त अरू जिल्लाको दाँजोमा कम क्षति भएकोले गर्दाखेरि त्यस्तो आटिनुपर्ने अवस्था छैन भनेर उहाँले चाहिँ त्यो रिपोर्टिङ गर्नुभएको छ।
यसरी केन्द्रबाट खानेपानी परीक्षण गर्ने टोली अनि खानेपानी शुद्धिकरण गर्नका लागि विभिन्न सामग्री समेत लिएर टोली आइपुग्दाखेरि जिल्लामा बसेर काम गर्ने यहाँहरूको लागि चाहिँ कस्तो सहयोग पुग्दो रहेछ?
ठुलो सहयोग हो नि त हामीले के छ भने हामीलाई कस्तो भने हामी पनि विगतमा पनि हामीले केही जस्तो कि यो पानीको ट्रिटमेन्ट गर्ने चिकित्सा गर्ने सामानहरू हामीले यस्तो गरिराखेको हुन्थ्यो हामीले जस्तो कि भन्नुहोस् न अब यो घटना हुनुभन्दा अगाडि नै हामीले गत आठै वर्षमै हामीले केही यस्तो गरिरहेको थियौँ तर अचानक यो यस्तो घटना घटिदियो अब यस्तो घटनाको लागि हामी कोही पनि तयारी नै थियौँ अब फेरि हामीले कस्तो छ भने बजेटको व्यवस्था भएको बेलामा अनि यो सामानहरू आउनु भनेको त एकदम यो ठुलो राहतको यो हामीले समाचार हो अब नभए कस्तो हुन्छ भने हामीले हाम्रो टिमलाई मोबिलाइज गर्दाखेरि पनि कति क्षति भयो त्यसलाई हामी त्यो अब एक्वा ट्याबहरू पनि बाँध्नु पर्दाखेरि पनि कति अब जुन दिनुपर्ने अब जस्तो कि भन्नुहोस् न हामीले कम्तीमा दस दिनको लागि दिनुपर्ने पनि त्यो दिन सकिरहेको थियौँ पाँच दिनको लागि मात्रै हामी दिन्छ किनभने यहाँ हामी फेरि यस्तो कम होला भने त्यो डर थियो तर यो बिचमा जुन राहतको सामान सामग्रीहरू विभागबाट विभिन्न अरू निकायबाट आउँदाखेरि अब हामीलाई चाहिँ के भने हामी एकदमै ढुक्क छौँ अब चाहिँ हामीले भनेको जति हामीले कम्तीमा एक महिनाको लागि त्यो राहतको सामान हाम्रो जुन हामीले ट्रिटमेन्ट सम्बन्धी हाम्रो सामानहरू दिन सक्छौँ भने हामी त्यो अवस्था पुगिसकेछौँ त्यही भएर हामीले चाहिँ आत्तिनुपर्ने अवस्था छैन बाह्र जिल्लाले
र खानेपानीको नमुना सङ्कलन गरेपछि उनीहरूले तत्काल नदिए पनि त्यो टोलीले केही समयपछि त्यो नमुनाको प्रतिवेदन दिने भयो यहाँहरूलाई त्यस पछाडिको यहाँहरूको पाइला चाहिँ के हुन्छ?
त्यस पछाडिको त्यही अब त्यसपछि हामी के गर्छौँ भने त्यो कुन ट्युबवेलको स्याम्पलमा कस्तो किसिमको रिजल्ट आयो त्यो आधारमा हामीले त्यो जुन कुनै अब ट्युबवेलको पानी खाने नहुने अवस्थामा छ कि वा के अब त्यो हामीले अक्वा ट्याप प्रयोग गरेर खानुपर्ने छ भने त्यो कुरा हामी त्यो उहाँहरूलाई मेसेज दिन्छौँ उहाँहरूलाई गाउँलाई जनतालाई त्यो कुरामा हामीले जागरुक गराउँछौँ त्यही हाम्रो उद्देश्य नै त्यही हो कुनै हामीले उनीहरूले खाने पानी चाहिँ शुद्ध छ कि छैन त्यो चाहिँ हामीले पत्ता लगाउनु खोजिरहेको छ आइडेन्टिफाई गर्नु खोजेछौँ र त्यो पत्ता लगाइसकेपछि हामी उनीहरूलाई चाहिँ कुन ट्युबवेलको पानीमा कस्तो किसिमको त्यहाँ जीवाणु छ कि छैन वा त्यो पिउने योग्य छ कि छैन त्यो पत्ता लगाइसकेपछि त्यही आधारमा चाहिँ त्यो कुरा हामी चाहिँ हामीले जनताहरूलाई त्यो कुरा हामी त्यो मेसेज हामी प्रवाह गर्छौँ।
रिपोर्ट आउँदासम्म त बेला बितिसकेको हुन्छ या त उनीहरूले त्यो ट्युबवेलको पानी पनि पिउन थालिसकेका हुन्छन्। त्यतिजेलसम्मका लागि चाहिँ रिपोर्ट नआउन्जेलसम्मका लागि चाहिँ हामीले उनीहरूलाई सुरक्षित खाने पानीको प्रबन्ध कसरी मिलाउँछौँ?
त्यहाँ चाहिँ हामी के गरेको छौँ भने अहिले चाहिँ त्यो रिपोर्ट नआएसम्मको लागि त्यो ट्युबवेलमा चाहिँ हामीले अक्वा ट्याप भन्ने जुन छ त्यो चाहिँ कस्तो भने एउटा ट्याबलाई चाहिँ पाँच लिटरको पानी भाँडोमा राख्ने र चाहिँ त्यो एउटा बाल्टिनमा राखेर राखिसकेपछि आधी घन्टापछि पानी खाने भनेर त्यो मेसेज दिइरहेछौँ र त्यो ट्याबलेट बाँड्ने काम पनि हामीले गरिरहेछौँ। त्यस्तै पिउस दिनु पनि काम पनि गरिरहेछौँ। एक लिटर पानीमा चाहिँ तिन थोपा पिउस राख्ने र आधी घन्टासम्म त्यहाँ त्यो राखिसकेपछि त्यो पानी पिउने भनेर त्यो हामीले त्यो रिपोर्ट नआए पनि अहिले हरेक ट्युबवेलमा चाहिँ जहाँ जहाँ प्रभावित भएको छ हरेकलाई त्यो दिने काम हामी गरिरहेछौँ।
बर्खा समयमा बाढी प्रभावित क्षेत्रमा मात्र नभएर देशभरिकै खानेपानीका स्रोतहरू प्रदूषण हुन सक्छन्। खानेपानी उपभोक्ताहरूलाई के भन्नुहुन्छ? यहाँ यो रेडियो सुनेर बसिरहनु भएका तमाम खानेपानी उपभोक्ताहरूको लागि के छ सन्देश?
हाम्रो सन्देश के छ भने अब अलिकति यो वर्षा बिहानमा चाहिँ अलिकति हामीले पानीलाई शुद्धिकरण गरेर ट्रिटमेन्ट गरेर मात्रै खाने पानी प्रयोग गर्ने काम गरौँ र त्यसको लागि हामीले केही कुराहरू जिज्ञासाहरू दिनुपर्ने छ केही कुराहरू थाहा पाउनु छ भने हाम्रो खानेपानी अफिसमै सम्पर्क गर्न सक्नुहुन्छ र यो खानेपानी अफिस नेपालभरिमा 75 जिल्लामै डिभिजन सब डिभिजन कार्यालयहरू छन्। उहाँहरूले त्यो बारेमा केही जानकारी दिनुपर्ने छ वा पानीलाई ट्रिटमेन्ट गर्ने शुद्धिकरण गर्ने केही सामानहरू चाहिन्छ भने हामीलाई चाहिँ हामीले त्यो निःशुल्क हामीले उपलब्ध गराएका छौँ। उहाँलाई हाम्रो सन्देश त्यही हो अनि चाहिँ कि उमालेर पानी खानु पऱ्यो कि हाम्रो शुद्धिकरण गर्ने विभिन्न विधिहरू छ त्यो विधिहरू कुनै एउटा विधि अप्नाउनु भए पनि हुन्छ त्यो गरेर प्रयोग गर्नुहोला र चाहिँ सरसफाइमा बढी ध्यान दिनुहोला मेरो हाम्रो अनुरोध त्यही हो।
सुन्नुभयो बाढीले बाराको खानेपानी तथा सरसफाईमा पुर्याएको क्षतिका विषयमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराका प्रमुख सन्तोष श्रेष्ठसँग गरिएको कुराकानी। अब भने हामी कार्यक्रम पानी र सरसफाईको अन्त्यतिर आइपुग्यौं। तपाईसँग पनि पानी र सरसफाई सम्बन्धी कुनै जानकारी छन् भने हामीलाई पठाउन सक्नुहुन्छ। यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम पानी र सरसफाई, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ नेपाल। यदि तपाईलाई आफ्नै आवाजमा भन्न मन लागेको छ भने हाम्रो आइभीआर 01500192 फोन गरेर रेकर्ड गराउन पनि सक्नुहुन्छ। खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी रेडियो कार्यक्रम पानी र सरसफाई आजलाई यति नै। आजको कार्यक्रमबाट प्राविधिक साथी सशिन्द्र गौतम र सुरेश महर्जनसँगै पिटी लोपचन्द विदा हुन्छु। नमस्कार।